नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म रत्नावली शर्मा। आज 2079 साल वैशाख महिनाको 19 गते सोमबार, वैशाख शुक्ल पक्ष द्वितीय तिथि, तदनुसार मे 2 तारीक सन् 2022, नेपाल सम्बत 1142। स्थानीय तहको निर्वाचन आउन 11 दिन बाँकी रहेका बेला आज राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिकहरूले स्थानीय तहको निर्वाचनकै विषयलाई प्रमुखताका साथ उठाएका छन्। त्यसै गरी डिजिटल नेपालका लागि 22 अर्ब लगानी, समुचित प्रयोगबाट विकास लक्ष्य प्राप्त शीर्षकमा गोर्खापत्रले पनि फरक प्रसंगलाई मुख्य खबरका रूपमा उठाएको छ। नयाँ पत्रिकाले स्थानीय चुनावमा केन्द्रीय प्रतिस्पर्धा शीर्षकमा मुख्य समाचार छापेको छ। नेपाल समाचार पत्रले मत माग्दै घर दैलोमा उम्मेद्वार, सामाजिक सञ्जाल बढ़ी प्रभावकारी, कांग्रेसका 30,628 उम्मेद्वार चुनावी मैदानमा शीर्षकमा मुख्य खबर छापेको छ भने आचार संहिता उल्लंघन गर्ने राजनैतिक दललाई सचेत गराउँदै आयोग शीर्षकमा नेपाल समाचार पत्रले अग्रपृष्ठमा समाचार छापेको छ। अन्नपूर्ण पोस्टले ओडा अध्यक्षमा पनि पुरूषहरूकै वर्चस्व रहेको विषय लाई आफ्नो मुख्य समाचार बनाएको छ। यता कान्तिपुर दैनिकले विधि मिचेर आईजीपी विवाद फेरि अदालततर्फ शीर्षकमा प्राथमिकताका साथ खबर छापेको छ भने निर्वाचनको विषयलाई झापाको प्रसंग उठाएको छ कान्तिपुरले। झापामा बहुरंगी गठबन्धन शीर्षकमा कान्तिपुरले प्राथमिकताका साथ समाचार छापेको छ। यता नागरिकले चुनावी घोषणा पत्रमा बाँडिएका विभिन्न सपनाहरूको विषयलाई विश्लेषणात्मक रूपमा मुख्य प्रसंग बनाएको छ भने वरियता मिचेर सिंहलाई महानिरीक्षक, सशस्त्र प्रहरी बलको महानिरीक्षकमा अर्याल शीर्षकमा प्राथमिकताका साथ खबर पाएको छ। राजधानी दैनिकले पनि आईजीपी नियुक्तिकै विषयलाई मुख्य प्रसंग बनाएको छ। कार्यक्रमको शुरूमा आचार संहिता उल्लंघन गर्ने राजनैतिक दललाई सचेत गराउँदै आयोग शीर्षकको नेपाल समाचार पत्रको यो प्रसंग लिँदैछौ। निर्वाचन आयोगले नेपाली कांग्रेसका नेता शशांक कोइराला सहित निर्वाचन आचार संहिता उल्लंघन गर्ने नेता र दललाई आचार संहिता पालनामा सजग गराएको छ। आचार संहिता उल्लंघनको घटनाको जाँचबुझपछि पनि सम्बद्ध पक्षलाई सजग गराउने कार्य गरिएको आयोगले जनाएको छ। स्थानीय तह निर्वाचन 2079 लागि लागू गरिएको निर्वाचन आचार संहिता उल्लंघन गर्ने राजनैतिक दललाई आयोगले सचेत गराउँदै अब उपरान्त त्यसो नगर्न निर्देशन दिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो। आचार संहिता उल्लंघन गर्ने राजनैतिक दललाई सचेत गराउँदै आयोग नेपाल समाचार पत्रको मुख्य प्रसंग हो यो। मत माग्दै घर दैलोमा उम्मेद्वार, सामाजिक सञ्जाल बढ़ी प्रभावकारी, नेपाल समाचार पत्रले यस अग्रपृष्ठमा यो प्रसंग पनि छापेको छ। देशभरका उम्मेद्वार मत माग्दै घर दैलोमा व्यस्त हुन थालेका छन्। सबै दलले केन्द्रले तय गरेको घोषणा पत्रका आधारमा प्रतिबद्धता पत्र लिएर घर दैलोमा व्यस्त देखिएका छन्। पाँच दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेस, नेकपा, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले आफ्नो उम्मेद्वारलाई विजयी गराउन घर दैलोमा व्यस्त देखिएका छन्। पाँच वर्षमा मतदाताको घरमा नपुग्ने उम्मेद्वार निर्वाचन आउन करिब 1.5 साता बाँकी रहँदा घर दैलोमा व्यस्त रहेका छन् भन्दै नेपाल समाचार पत्रले यो प्रसंग छापेको छ। यता कांग्रेसका 30,628 उम्मेद्वार चुनावी मैदानमा शीर्षकमा नेपाल समाचार पत्रले नै मुख्य प्रसंग छापेको छ। वैशाख 30 गते हुने स्थानीय तहको निर्वाचन अन्तर्गत देशभरका 753 स्थानीय तहका 35,221 पद मध्ये प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसले 30,628 पदमा उम्मेद्वारी दिएको छ। कांग्रेसले आइतबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो। अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसले 753 तहमा 13,767 पदमा विजय हासिल गरेको थियो। पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता एवं स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार प्रसार समितिका संयोजक डाक्टर प्रकाश शरण महतले महानगर, उपमहानगर र नगर प्रमुखमा 262 जनाले उम्मेद्वारी दिएको जानकारी दिनुभयो। उहाँका अनुसार उपप्रमुखमा 194 जनाले उम्मेद्वारी दिएका छन् भने गाउँपालिका अध्यक्षमा 372 जनाको उम्मेद्वारी परेको छ। यस्तै गाउँपालिका उपाध्यक्षमा 340 जनाको उम्मेद्वारी परेको हो। प्रवक्ता डाक्टर महतका अनुसार 753 स्थानीय तहको वडा अध्यक्षमा 6,043 वडामा नेपाली कांग्रेसले उम्मेद्वारी दिएको छ। यस्तै महिला सदस्यमा 5,938, दलित महिला सदस्यमा 5,691 र सदस्यमा 11,788 जनाले नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वारी दिएका छन्। कांग्रेसका 30,628 उम्मेद्वार चुनावी मैदानमा नेपाल समाचार पत्रको मुख्य प्रसंग हो यो। यता नयाँ पत्रिका दैनिकले स्थानीय चुनावमा केन्द्रीय प्रतिस्पर्धा, केन्द्रबाटै उम्मेद्वार चयन र तालमेलको निर्णय गरेकाले सत्ता र विपक्षी गठबन्धनले चुनावमा महानगर उपमहानगरलाई प्रतिष्ठा बनाएका छन्, एमाले 2074 विरासत जोगाउने र सत्ता गठबन्धन आफ्नो वर्चस्व बढ़ाउने प्रतिस्पर्धामा रहेका छन् भन्दै मुख्य प्रसंग छापेको छ। काठमाडौँ महानगरका मतदाताको मनोविज्ञान शीर्षकमा यो सँगै नयाँ पत्रिकाले अर्को प्रसंग पनि प्रकाशित गरेको छ। यता अन्नपूर्ण पोस्टले ओडा अध्यक्षमा पनि पुरूषकै तानातान शीर्षकमा प्रसंग छापेको छ। गाउँ गाउँमा सिंहदरबार पुगेको छ, आँगनमा नै सरकार पुगेको महसुस दिलाउने मुख्य भूमिका वडा अध्यक्षको हुन्छ। नाता प्रमाणित गर्नेदेखि नागरिकता सिफारिशसम्मको अधिकार उनीहरूलाई दिइएको छ, तर यस्तो महत्वपूर्ण काम गर्ने स्थानको जिम्मेवारीमा पुग्नबाट दलहरूले महिलालाई रोकेको देखिन्छ। समावेशिताको नारा लगाए पनि जिम्मेवारी दिनमा सबै दल चुकेका छन्। केही ठाउँमा मात्रै वडा अध्यक्षको उम्मेद्वार बनाएर महिलालाई जिम्मेवारीबाट पाखा लगाएको उम्मेद्वारीको तथ्याङ्कले पुष्टि गर्छ। तत्कालीन गाउँ विकास समितिको अध्यक्ष भन्दा बढ़ी अधिकार वडा अध्यक्ष पदमा छ, यसकै कारण यो पदमा पुरूषहरू बीचकै तानातान हुँदा महिलालाई पाखा लगाएको प्रत्यक्ष देखिने बताउँछन् स्थानीय शासन विज्ञ डाक्टर श्याम भुर्तेल। वडा अध्यक्षलाई अधिकार धेरै र बजेट बढ़ी खेलाउन पाउने भएकाले त्यो पदमा अहिले धेरैको आँखा लागेको छ। उनले भने त्यसैले महिला यहाँ पनि विभेदमा परेका छन्। महिलालाई अधिकार दिए पनि निर्णायक स्थानमा अझै पनि पुरूषको प्रभुत्व देखिएको महिला अधिकार कर्मीहरू बताउँछन्। राम्रा पदमा पुरूष पुग्ने र कोटामा मात्रै सीमित पार्ने भएका कारण वडा अध्यक्ष पद पनि महिलाहरूका लागि आकाशको फलसरह भएको स्थानीय चुनावमा उम्मेद्वारी दिएका महिलाहरूको गुनासो छ। स्थानीय तहको दोस्रो निर्वाचनमा उम्मेद्वारको नामावलीमा महिला वडा अध्यक्षको उम्मेद्वारको नाम शिला खोज्नुपर्ने अवस्था रहेको छ। प्रमुख राजनीतिक दलले अत्यन्त न्यून मात्रै महिलालाई वडा अध्यक्षको उम्मेद्वार बनाएका छन्। नेकपा एमाले र सत्ता गठबन्धनले प्राथमिकतामा महिलालाई राखेका छैनन्। यो निर्वाचनमा महिलाको आकांक्षी बढ़े पनि उम्मेद्वार भने कम रहेका छन्। वडा अध्यक्षमा पनि पुरूषकै तानातान, अन्नपूर्ण पोस्टले मुख्य प्रसंग छापेको छ। यता कान्तिपुर दैनिकले पनि चुनावकै प्रसंगलाई मुख्य प्रसंग बनाएको छ। झापामा बहुरंगी गठबन्धन शीर्षकमा कान्तिपुर लेख्छ, भिन्न चुनावी गठबन्धन बनेको झापामा प्रतिस्पर्धा रोचक बन्दैछ। सत्ता गठबन्धनका मुख्य दुई दल कांग्रेस र माओवादी एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा राप्रपासँग तालमेल गरेका छन् भने कांग्रेस नेता कृष्ण प्रसाद सिटौला र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको निर्वाचन क्षेत्रको कचन कवल गाउँपालिकामा कांग्रेस र माओवादीले एमालेसँग गठबन्धन गरेका छन्। बलियो शक्तिलाई हराएर स्थानीय तहको नेतृत्व लिन मात्र होइन, छ महिनापछि हुने संघको निर्वाचनमा सुरक्षित बन्ने ओली सिटौला र लिङदेनको रणनीति नैतिक योजनाले यस्तो तालमेल बनेको हो। एमाले र राप्रपासँग भएको गठबन्धनलाई कांग्रेसका प्रदेश एक सभापति उद्धव थापा स्थानीय आवश्यकता र बाध्यता भनेर अर्थ्याउनुहुन्छ। ओलीको गृहनगर दमकमा कांग्रेस माओवादी र राप्रपाको तालमेल, लिङदेनको निर्वाचन क्षेत्रको कचन कवलमा कांग्रेस एमाले र माओवादी एक ठाउँ, झापामा बहुरंगी गठबन्धन कान्तिपुरको मुख्य प्रसंग हो यो। यता नागरिक दैनिकले पनि चुनावीकै प्रसंगलाई मुख्य प्रसंगका रूपमा छापेको छ। दलहरूले चुनावी घोषणा पत्रमा उठाएका विषय मध्ये रेल सपनालाई नागरिक दैनिकले आज विश्लेषण गरेको छ। अघिल्लो स्थानीय तह निर्वाचनमा एमाले पोखरा महानगरपालिकाका लागि प्रतिबद्धता सार्वजनिक गर्दै महानगरभित्रका व्यस्त सड़क र चोकमा आवश्यकता अनुसार फ्लाइओभर, टनल, आकाशी पुल निर्माण गरी ट्राफिक व्यवस्थापन सहज बनाउने घोषणा गरेको थियो। त्यस्तै कोरोलादेखि त्रिवेणीसम्मको स्थलमार्ग र केरूङ काठमाडौँ लुम्बिनी रेलमार्गसँग जोड़िएर पोखरालाई नेपालकै प्रमुख व्यापारिक केन्द्र र पर्यटकीय गन्तव्य रूपमा विकसित गर्ने, आवश्यकता अनुसार महानगरभित्र बस बिसौनी, प्रतीक्षालय, पार्किङ, जेब्रा क्रसिङ, पैदल मार्ग, साइकल लेन, फ्लाइओभर, टनल, ओभरहेड ब्रिज निर्माण गरी मेट्रो सेवा सञ्चालन गर्ने प्रतिबद्धता एमाले जनाएको थियो। अघिल्लो स्थानीय निर्वाचनमा पोखरेलीले एमालेको प्रतिबद्धता पत्र अनुमोदन गर्दै उसका उम्मेद्वारलाई मेयरमा जिताए। चुनावपछिको अवधिमा पोखरा आठ सिर्जना चोकमा एउटा आकाशी पुल निर्माण बाहेक अरू योजना नै बनेन। फेरि यही वैशाख 30 हुन लागेको स्थानीय तहको चुनाव सन्दर्भमा पनि एमाले पोखरा महानगरपालिकाका लागि प्रतिबद्धता पत्र सार्वजनिक गर्दै 5 वर्ष अघिकै योजना दोहोर्याएको छ। अघिल्लो पटकका योजनालाई कपी पेस्ट गर्दै प्रतिबद्धतामा राखिएको छ। समाजशास्त्री दिनेश प्रसाई अहिले पोखराको आवश्यकता मेट्रो रेल र फ्लाइओभर नभएको बताउनुहुन्छ। मेट्रो रेल आवश्यक छैन, सड़क फराकिलो र सुरक्षित बनाउन आवश्यक छ। दिल्लीलाई त मेट्रो रेल चलाउन धौधो परेको अवस्थामा पोखराले धान्न सक्दैन। उहाँ भन्नुहुन्छ, चुनावी घोषणा पत्रमा रेल सपना, पोखरेली भन्छन् हामीलाई रेल होइन सुरक्षित व्यवस्थित र फराकिलो सड़क चाहिएको छ। नागरिकले मुख्य प्रसंग छापेको छ। आजको राजधानी दैनिकले आईजीपी नियुक्तिको विषयलाई मुख्य प्रसंग बनाएको छ। सरकारले नेपाल प्रहरीको महानिरीक्षक आईजीपीमा धीरज प्रताप सिंह र सशस्त्र प्रहरी बलको आईजीपीमा राजु अर्याललाई नियुक्त गरेको छ। आइतबार बसेको मन्त्री परिषद बैठकले दुवै संगठनमा रिक्त हुन गइरहेको आईजीपी पदमा बढ़ुवा मार्फत पदपूर्ति गरेको हो। नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै संगठनका प्रमुखको 30 वर्ष सेवा अवधि आइतबार राति सकिँदैछ। नवनियुक्त दुवै प्रहरी संगठनका महानिरीक्षकलाई सोमबार बिहान 9:15 गृह सचिव बाट दर्जानी चिन्ह प्रदान गरिँदैछ। सोमबारदेखि नै दुवै प्रहरी संगठनका नवनियुक्त महानिरीक्षकले पदीय जिम्मेवारी वहन गर्नुहुनेछ। बढ़ुवामा सशस्त्र प्रहरी महानिरीक्षकको नियुक्तिमा कुनै विवाद नआएको भए पनि नेपाल प्रहरीको नियुक्ति भने विवादित बनेको छ। रोल क्रममा तेस्रो नम्बरमा रहेको र पहिलो नम्बरका एआईजी विश्वराज पोखरेल भन्दा 16 महिनापछि आईजी बनेका सिंहलाई महानिरीक्षक नियुक्त गरेको भन्दै पोखरेल र दोस्रो वरियताका सहकुल बहादुर थापाले अदालतको ढोका ढकढक्याउने बताइसक्नु भएको छ। तर प्रहरी नियमावली 2071 नियम 41 एआईजी मध्येबाट सरकारले चाहेको व्यक्तिलाई महानिरीक्षक बनाउन सक्ने उल्लेख छ। नियमावलीको नियम 41 यस्तो व्यवस्था छ, यस नियमावलीको नियम 28 जुनसुकै कुरा लेखिएको भए पनि प्रहरी महानिरीक्षक पदमा बढ़ुवा गर्दा प्रहरी अतिरिक्त महानिरीक्षक मध्येबाट र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नभएको अवस्थामा प्रहरी नायब महानिरीक्षकहरू मध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व वहन गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्यका आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेद्वारलाई प्रहरी महानिरीक्षक पदमा बढ़ुवा गर्नेछ। आईजीपी नियुक्तिले नेपाल प्रहरीमा तरंग, सशस्त्र प्रहरीमा भने सहकार्यको वातावरण, वरियता मिच्दा सर्वोच्चले उल्टाइदिएको थियो सरकारको निर्णय भन्दै राजधानीले मुख्य प्रसंग छापेको छ। यसैबीच नेपाल प्रहरीको महानिरीक्षक पदमा वरियता मिच्दा सर्वोच्च अदालतले यसअघि सरकारको निर्णय उल्टाइदिएको नजिर छ। सरकारले आइतबार मात्रै 16 महिना सिनियर विश्वराज पोखरेल र 9 महिना सिनियर सहकुल थापालाई पाखा लगाउँदै एआईजी धीरज प्रताप सिंहलाई महानिरीक्षक बनाएपछि विवाद देखिने भएको छ भन्दै राजधानीले मुख्य प्रसंग छापेको छ। तपाई अहिले रेडियो नेपालबाट दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। कार्यक्रममा एकैछिन सूचना र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
श्रम ऐन 2074 पालना गरौं। श्रमिक, श्रमिक आपूर्तिकर्ता र रोजगारदाता सजग बनौं।
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
विज्ञापनपछि यहाँलाई पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। डिजिटल अर्थतन्त्र निर्माण तथा ब्रोडब्याण्डको समावेशी पहुँचको लक्ष्यसहित सरकारले ल्याएको डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि करिब 22 अर्ब रूपियाँ लगानी गरिने भएको छ। फ्रेमवर्कमा समावेश केही लक्ष्यको कार्यान्वयनका लागि डिजिटल नेपाल एक्सेलरेन्स परियोजना मार्फत उक्त लगानी गर्न लागि हो। संचार तथा सूचना प्रविधि मन्त्रालयले विश्व ब्याङ्कको सहयोगमा उक्त परियोजना अघि बढ़ाउन लागेको हो। परियोजना कार्यान्वयनका लागि विभिन्न क्षेत्रगत विषयको मस्यौदा तयार गरेर मन्त्रालयले त्यसमा सुझावका लागि सार्वजनिक अपील पनि गरेको छ। नियामक नेपाल दूरसंचार प्राधिकरण, सूचना प्रविधि लगायत प्रमुख कार्यान्वयन निकायका रूपमा राखिएको यो परियोजनामा विश्व ब्याङ्क समूह मार्फत करिब 17 अर्ब रूपियाँ बाँकी व्यावसायिक ऋण मार्फत जुटाइनेछ भन्दै गोर्खापत्रले मुख्य प्रसंग छापेको छ। यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले सूचना तथा संचार प्रविधिको उपयोगबाट सेवा प्रवाह उत्पादन र उत्पादकत्व वृद्धि गरी अर्थतन्त्रका वृहत्तर आयामको रूपमा रूपान्तरण गर्नुपर्ने बताउनु भएको छ। पाँचौं राष्ट्रिय संचार तथा सूचना प्रविधि दिवस 2079 अवसरमा शुभकामना दिनुहुँदै प्रधानमन्त्री देउवाले सूचना प्रविधिका क्षेत्रमा लगानीको वातावरण सुधार गर्न ज्ञानमा आधारित सामाजिक तथा डिजिटल साक्षरतामा जोड़ दिनुपर्ने उल्लेख गर्नुभएको छ। समुचित प्रयोगबाट विकास लक्ष्य प्राप्त गोर्खापत्रले छापेको छ। संघीय संसदको बजेट अधिवेशन आह्वानको विषयलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवासँग सभामुख अग्निप्रसाद सापकोटाले भेटवार्ता गर्नुभएको छ। सभामुख सापकोटा र प्रधानमन्त्री देउवाबीच आइतबार भेटवार्ता भएको हो। भेटमा संसदको अधिवेशन, सरकारको नीति तथा कार्यक्रम र बजेटका सिद्धान्त तथा प्राथमिकताका छलफल लगायतका विषयमा कुराकानी भएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ भन्दै बजेट अधिवेशन आह्वानबारे परामर्श शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा यो प्रसंग छापेको छ। अब आजका पत्र पत्रिकामा प्रकाशित केही सम्पादकीय कोपालो। आज राजधानीबाट प्रकाशित अधिकांश राष्ट्रिय दैनिकहरूले यही वैशाख 30 गते हुन गइरहेको स्थानीय निर्वाचनको विषयलाई सम्पादकीयमा उठाएका छन्। भुइँ नटेकेका चुनावी घोषणा शीर्षकमा दलहरूका चुनावी घोषणा पत्रको विषयलाई कान्तिपुरले सम्पादकीयमा उठाएको छ। पार्टी कि व्यक्ति शीर्षकमा नेपाल समाचार पत्रले सम्पादकीय छापेको छ भने केन्द्रीकृत शासनको धङधङीमा दलहरू शीर्षकमा आजको अन्नपूर्ण पोस्टले सम्पादकीय उठाएको छ। सत्ता गठबन्धन कुनै खास दलका उम्मेद्वार विरूद्ध निर्वाचनमा भाग लिनै नहुने गरी लोकतन्त्रको हुर्मत लिन उत्तर देखिन्छ। स्थानीय तहको निर्वाचनमा स्थान विशेषमा तालमेल गर्दै अघि बढ़ेको कार्यकर्तालाई कार्यवाहीको धम्की गठबन्धनले दिएको छ। यो भनेको संघीयताको मर्म विपरीत पनि हो र लोकतान्त्रिक आचरण विपरीत पनि। संघीय शासन व्यवस्था भनेको स्थानीय सरकार स्वायत्त हुने भनेको हो। त्यो व्यवस्था मान्दा दलहरूले आफ्ना सांगठनिक संरचनाहरूलाई पनि स्वायत्तता दिनुपर्छ। वडावडाको निर्णय पनि केन्द्रले गर्ने हो भने त्यो संघीयताको मर्म विपरीत हो। फलानु उम्मेद्वारलाई समर्थन गर, ढिस्कानालाई नगर गरिस भने कार्यवाही गर्छु भन्नु एकात्म केन्द्रीकृत शासनको धङधङी बाँकी रहनु हो भन्दै अन्नपूर्ण पोस्टले केन्द्रीकृत शासनको धङधङीमा दलहरू शीर्षकमा सम्पादकीय उठाएको छ। स्थानीय निर्वाचनमा डिजिटल माध्यमबाट प्रचार प्रसार भइरहेको विषयलाई राजधानीले सम्पादकीयमा उठाएको छ। प्रचार प्रसारको डिजिटल शैली शीर्षकमा सम्पादकीय लेखिएको छ राजधानी दैनिकमा भने महिला प्रतिनिधित्व घट्नु चिन्ताजनक शीर्षकमा नागरिक सम्पादकीयमा लेख्छ। आसन्न स्थानीय तह निर्वाचनमा महिला प्रतिनिधित्वलाई लिएर चिन्ता प्रकट भएको छ। महिला उम्मेद्वारी विगत निर्वाचनमा भन्दा कम परेपछि वैशाख 30 गतेको निर्वाचनपछिको जनप्रतिनिधिको संख्या कम हुन सक्छ। नेपालको संविधान 2072 महिला प्रतिनिधित्व बढ़ाउन प्रमुख पदमा अनिवार्य रूपमा 50% महिला उम्मेद्वारी सुनिश्चित गरेको छ। विशेष गरी सत्तारूढ़ गठबन्धनले गर्ने क्रममा महिला उम्मेद्वार सत्तारूढ़ दलले गठबन्धन गर्ने क्रममा महिला उम्मेद्वार कम गरेका हुन्। महिला उम्मेद्वार बढ़ी दिनेमा भने नेकपा एमाले अगाडि रहेको छ। राजनैतिक तालमेल गर्ने क्रममा महिला उम्मेद्वार घटाइएको छ, त्यसैले तालमेल पनि महिला विरोधी हुने रहेछ भन्ने स्थापित भएको छ भन्दै नागरिकले सम्पादकीयमा उठाएको छ। हिजो मनाइएको अन्तर्राष्ट्रिय श्रमिक दिवसको विषयलाई गोर्खापत्रले आफ्नो सम्पादकीयमा उल्लेख गरेको छ। श्रमिक दिवसका अवसरमा श्रमिक संघ सम्बद्ध संघ संगठनले श्रमिकको वृहत्तर हकहित संरक्षण सम्वर्धनको उद्देश्यले सामाजिक सुरक्षा योजनामा सहभागिताका लागि जोड़दार आवाज उठाउनु उपयुक्त हुन्छ। अनि मात्र श्रमिक दिवस मनाउनुको सार्थकता प्रमाणित हुनेछ। श्रमिक उत्पादनका खम्बा हुन् र उनीहरूको उत्पादकत्वमै मुलुकको समृद्धि निर्भर रहनेछ भन्दै श्रमिक दिवसको सार्थकता शीर्षकमा गोर्खापत्रले सम्पादकीय उठाएको छ। कोरोना कहरपछिको सामान्य अवस्थामा आउने क्रममा रहेको पर्यटनमा सरकारले विशेष प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने आवश्यकता छ। त्यसैले पर्यटन क्षेत्र पुनर्जागृत गराउने लक्ष्यका साथ सरकारले गठन गरेको विशेष समितिले केही नीतिगत, प्रक्रियागत र संरचनागत विषयमा सुधार गर्न सुझाव दिएको छ। नेपालमा रोजगारीको अवस्था एवं विगतको दुई वर्षको कठिन समयबाट पाठ सिकेर सरकारले पर्यटन क्षेत्रलाई प्रवर्धन गर्न आवश्यक छ भन्दै आजको कारोबारले सम्पादकीयमा उठाएको छ। पत्र पत्रिकामा प्रकाशित सम्पादकीय पछि अब अन्य प्रसंगहरू छोटकरीमा सर्वोच्च अदालतले स्वचालित पेशी प्रणाली लागू गर्ने तयारी थालेको छ। गोलाब प्रणाली प्रतिस्थापनका लागि स्वचालित प्रणाली लागू गर्न लागि हो। न्यायपालिकाको विकृति विसंगति अध्ययन गर्न गठित समितिले हालको पेशी व्यवस्थापनलाई स्वचालित बनाउन सुझाव दिएको थियो। समितिले 2078 मंगिरदेखि नै स्वचालित प्रणाली कार्यान्वयनमा ल्याउन सुझाव दिएको थियो, तर मंगिरबाट गोला प्रथा प्रणाली लागू भएको थियो। गोला प्रणाली लागू भएको 5 महिनापछि स्वचालित प्रणालीमा जाने तयारी थालिएको हो। स्वचालित पेशीको तयारी शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा समाचार छापेको छ। इजलासको क्षमता संख्या, न्यायाधीशको नाम सबै सफ्टवेयरमा अपलोड हुनेछ, कुन न्यायाधीशले कुन मुद्दा हेर्न नमिल्ने लगायतको विवरण पनि सफ्टवेयरमै राखिनेछ, गोर्खापत्रले छापेको छ। 2072 सालको भूकम्पपछि क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणका लागि गठित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको खारेजीसँगै पुनर्निर्माणको काम ओझेलमा परेको छ। प्राधिकरणले निकै महत्व राखेर गरिँदै आएका पुनर्निर्माण सम्बन्धी कार्यले पछिल्लो पटक गति लिन सकेको छैन। सम्बन्धित निकायले समेत पुनर्निर्माण सम्बन्धी कामलाई सम्पन्न गर्न योजना नै बनाएर काम गरेको समेत पाइएको छैन। ओझेलमा पुनर्निर्माणका बाँकी काम शीर्षकमा राजधानीले अग्रपृष्ठमा समाचार छापेको छ। सर्वोच्च अदालतले दुई वर्ष अघि अन्तरिम आदेश दिएको एउटा मुद्दा समयमै किनारा लाग्न नसक्दा दुई प्रदेशमा तीव्र गतिको इन्टरनेट सेवा प्रवाह गर्ने परियोजना आलोपत्र परेको छ। देशका अन्य प्रदेशमा सूचना महामार्गको काम तीव्र गतिमा अघि बढ़िरहँदा गण्डकी र लुम्बिनी प्रदेशमा भने काम समेत शुरू हुन सकेको छैन। सूचना महामार्गको काम सर्वोच्चको आदेशले दुई वर्षदेखि ठप्प, कारोबारले अग्रपृष्ठमा समाचार छापेको छ। र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा हस्तान्तरण भएको राष्ट्रिय स्तरको कल्याणकारी कोषको 29 अर्ब रूपियाँ फ्रिज भएको विषयलाई नयाँ पत्रिकाले समाचार बनाएको छ। सामाजिक सुरक्षा कोषको ऐनमा कल्याणकारी कोषको रकम परिचालन सम्बन्धमा कुनै पनि व्यवस्था नहुँदा रकम थुप्रिएको हो। ऐनमा व्यवस्था नहुँदा कल्याणकारी कोषको 29 अर्ब फ्रिज नयाँ पत्रिकाले छापेको छ। पत्र पत्रिकामा प्रकाशित यिनै प्रसंगसँगै आजलाई कार्यक्रमको समय सकिएको छ। यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक सहकर्मी राजु थापालाई धन्यवाद दिँदै म रत्नावली शर्मा विदा हुन्छु। नमस्कार।